आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
रुनेहरू दुःख वेदनामा
श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु आज पनि बाइबल अध्ययनको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ होला। हजुर, आज हामी बाइबल अध्ययन हिब्रु 13:7-25 पदबाट अध्ययन गर्नेछौ अनि हिब्रुको पुस्तकबाट अध्ययन आज अन्तिम हो र आज हामी विश्वासीको सामाजिक जीवनको बारेमा देख्छौ। हिब्रु 13:7 पदमा लेखिएको छ, आफ्ना अगुवाहरूको सम्झना राख जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए, तिनीहरूका जीवनको परिणामलाई ध्यान देऊ र तिनीहरूका विश्वासको अनुकरण गर। त्यहाँ कोही कोही प्रभुका सेवकहरू छन् जसले यो पदको प्रयोग गर्दछन् र भन्दछन् कि तिनीहरूका कलिसियाका सदस्यहरूले तिनीहरूको आज्ञा पालन गर्नुपर्दछ। तर यहाँ बरु खास विचार चाहिँ अगुवा पदको लिडरसिपको देखिन्दछ। लेखक आत्मिक अगुवाहरूको बारेमा कुरा गरिरहेका छन् अनि आत्मिक अगुवाहरूले मानिसहरूलाई ख्रिस्टमा डोर्याउनु पर्दछ। यदि कुनै मानिसले ख्रिस्टको प्रतिनिधित्व गरेको छ र मानिसलाई ख्रिस्टको उपस्थितिमा ल्याउन प्रयत्न गरिरहेको छ भने तब त्यही नै त्यो मानिस हुन् जसप्रति तपाईँ निष्ठन, स्वामी भक्त र वफादार हुनुपर्दछ। यहाँ पाउल यस कुराको बारेमा कुरा गरिरहेका छैनन्। कुनै मानिस मण्डलीको पास्टर भएकोले गर्दा उसप्रति स्वामी भक्त, निष्ठावान वा वफादार हुनुपर्छ। आठ पदमा लेखिएको छ, येशु ख्रिष्ट हिजो, आज र सदा सर्वदा एक समान हुनुहुन्छ। हाम्रा अघिका अगुवाहरू गइसकेका छन् तर येशु अब कहिले पनि बित्नुहुन्न। वा सधैँभरि रहनुहुने भएका हुनाले उहाँको पुजारी पदको अन्त पनि हुँदैन। हामीहरूका निम्ति मध्यस्थको प्रार्थना चढाउन उहाँ सदैव जीवित रहनुहुन्छ। प्रभु येशूले प्रकाश 1:17-18 पदमा भन्नुहुन्छ, आदि र अन्त्य र जीवित चाहिँ म नै हो। म मरेको थिएँ, हेर म सदा सर्वदाको निम्ति जीवित छु। हाम्रो प्रभु जीवित परमेश्वर हुनुहुन्छ। उहाँ कहिले नबदलिने परमेश्वर हुनुहुन्छ। मानिस बदलिन सक्छ, परिस्थितिहरू बदलिन सक्छ, युग बदलिन सक्छ र बदलिरहेको छ पनि, तर प्रभु कहिले पनि बदलिनुहुन्न। त्यसकारण तपाईँ उहाँमा सबै कुराको निम्ति कुनै समयमा पनि पूर्ण भरोसा गर्न सक्नुहुन्छ। अनि 9 पदमा लेखिएको छ, विभिन्न र अनौठा शिक्षाका भ्रममा नपर, किनकि खाने पिउने कुरा सम्बन्धित विधिद्वारा होइन तर अनुग्रहद्वारा हृदय सुदृढ भएको असल हो। त्यस्ता विधि पालन गर्नेहरूको उपकार भएको छैन। यो आश्चर्यजनक कुरा हो कि आज प्रायजसो कल्टहरू, झुट्टा धर्महरू, शिक्षाहरू विशेषको खानपान आहार सम्बन्धमा सख्त नियम व्यवस्था बनाउँछन्। तिनीहरू सिकाउँछन् कि त्यो फल्ना फल्ना चिज नखानु, त्यो फल्ना फल्ना चिज खानु। मित्र, जहाँसम्म शरीरको स्वास्थ्यको सम्बन्धमा चाहिँ यो महत्वपूर्ण कुरा हो, त परमेश्वरसँग तपाईँको सम्बन्धमा गर्नुपर्ने सरोकार यससँग कुनै कुरै छँदै छैन। पाउले लेखे 1 कुरन्थी 8:8 पदमा, तर खानेकुराले हामीलाई परमेश्वर कहाँ ग्रहणयोग्य तुल्याउँदैन, किनकि खायौं भने पनि हामी ठूलो हुँदैनौ, खाएनौ भने पनि हामी साना हुँदैनौ। लेखक उही कुरा यहाँ भनिरहेका छन्, यी अनौठा झुट्टा शिक्षा र झुट्टा धर्महरूको भहकाउमा नआऊ, जुनमा आहार खानपान रीति संस्कारहरू र तपाईलाई केही महान श्रेष्ठ आत्मिक ईश्वर भक्त बनाउँछ भनेर तिनीहरू दावा गर्दछन्। मित्र, केवल परमेश्वरकोले सिवाय यो संसारमा तपाईँले कुनै कुराले आत्मिक व्यक्ति बनाउन सक्दैन। परमेश्वरको वचनले तपाईँलाई परिपक्वतामा निर्माण गर्दछ यदि यसले ख्रिस्टको व्यक्तिमा ल्याउँछ भने, अनि खालि पवित्र आत्माले ख्रिष्टका कुराहरूलाई लिएर ती कुराहरूलाई तपाईँको निम्ति वास्तविक बनाइदिनुहुन्छ। दश पदमा लेखिएको छ, हाम्रो एउटा वेदी छ जसबाट पवित्र वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। हेर्नुहोस् यहाँ दुई कुराको बीचमा अर्थात् पुरानो करार अर्थात् इसरायलीसँग भएको कुरा र नयाँ करार वा उक्तम कुराहरूको भिन्नता बीच तुलना गरिएका छन्। विश्वासीहरूसँग आज वेदी छ, तर यो वेदी प्रभु भोज होइन, जस्तो कि कोही कोही मानिसहरू गलत तरिकामा त्यसको त्यस अर्थमा अर्थ दिन्छन्। हामीसँग स्थानीय ठेगाना सहितको भौतिक वेदी छैन, तर हामीसँग वेदी छ जुन स्वर्गीयमा छ। त्यो स्वर्गीयमा अनुग्रहको सिंहासन हो, त्यो दण्डको सिंहासन थियो। उहाँले हामीलाई त्यहाँ निन्दा र दोष गर्नुहुन्थ्यो, तर अहिले ख्रिष्टको बलिदानको कारण हामी आउन सक्छौ त्यहाँ र अनुग्रह र उद्धार पाउन सक्छौ। यस बिन्दुमा म यो भन्न चाहन्छु कि ख्रिस्टियन संगति चर्च भोज होइन, जस्तो कि कोही कोही सोच्दछन्। मैले तिनीहरूले यो भनेको सुनेको छु, चर्च भोजमा आओ, हामी केही अद्भुत ख्रिस्टियन संगति पाउन गइरहेका छौं। मित्र, कति पनि त्यस्तो कुनै कुरा त्यहाँ पाउनुहुन्न। तपाईँ त्यहाँ खाली असल समय आनन्द हर्ष मनाउनको लागि र तपाईँको सानो पेट भर्नलाई मात्र गइरहनु भएको छ। तपाईँले वास्तविक ख्रिस्टियन संगति पाउन सक्ने स्थान नै परमेश्वरको वचन वरिपरि हो। यो नै परमेश्वरको वचनले तपाईँलाई ख्रिष्टको व्यक्ति कहाँ ल्याउँदछ र उहाँलाई उहाँको सम्पूर्ण महिमामा हेर्न तपाईँलाई योग्य बनाउँछ। तब मात्र तपाईँले अरू विश्वासीहरूसँग असल समय र असल संगति पाउन सक्नुहुनेछ। एघार पदमा लेखिएको छ, प्रधान पुजारीले पाप बलिको निम्ति जनावरको रगत महापवित्र स्थानमा ल्याउँदछन्, तर तिनका शरीर चाहिँ छाउनी बाहिर लगेर जलाइन्छ। लेखकले पाप बलिदानको संकेत गरिरहेका छन्। जब ख्रिष्ट मर्नुभयो, यो तपाईँ यो त्यो वास्तविकताको लागि थियो कि तपाईँ र म पापीहरू हौ। हामी खालि पाप मात्र गर्दैनौ, तर तपाईँ र म स्वभावद्वारा पापीहरू हौ र उहाँले हाम्रा पाप आफैमाथि लिनुभयो ताकि हामीलाई नयाँ स्वभाव दिन सकुन्। अनि बाह्र पदमा लेखिएको छ, यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसलाई पवित्र गराउन ढोका बाहिर कष्ट भोग्नुभयो। येशू सहरदेखि बाहिर मर्नुभयो, किन? किनभने उहाँ पाप बलि हुनुहुन्थ्यो। पाप बलि मन्दिरबाट बाहिर छाउनीदेखि बाहिर लगिन्थ्यो र त्यसलाई जलाइन्दथ्यो। येशू हाम्रो पाप बलि हुनुहुन्थ्यो र उहाँले हाम्रो पापहरूको लागि दण्ड दाम चुक्ता गर्नुभयो। अनि तेह्र पदमा लेखिएको छ, यसै कारण हामी पनि छौनी बाहिर उहाँ कहाँ जाउँ र उहाँले सहनुभएको बेजेत हामी पनि सहौं। लेखक यी हिब्रू विश्वासीहरूलाई भनिरहेका छन्, मन्दिरलाई छोड्ने कुरामा तिमीहरू चिन्ता फिक्री नगर, धार्मिक संस्कार र रीतिथितिहरूको छोड्ने काममा चिन्ता फिक्री नगर, ती कुराहरू मददगार उपयोगी छैनन्, बरु ख्रिष्ट कहाँ जाऊ। मेरो मित्र, हामी पनि उहाँ कहाँ जानु पर्दछ। हामी यरुसलेमको यात्रामा छौं। यो नै खास अलगाई हो जुनको बारेमा यहाँ लेखक कुरा गरिरहेका छन्। हामी आज केही फल्ना फल्ना कुराबाट अलगाई वा अलग हुने कुरामाथि जोड़ दिन्छौं। हामी केही कुराबाट अलग भएका छौं। यसको मतलब म यो फल्ना फल्ना काम गर्दिन अनि त्यो फल्ना फल्ना खाँदिन। मित्र, खास अलगाई वा सेपरेशन कुनै कुराबाट होइन, तर कुनै कुराको निम्ति हो। पाउलले भने उनी सुसमाचारको निम्ति अलगाइएका थिए, ख्रिष्टको निम्ति, परमेश्वरको निम्ति अलगाइएका थिए। वास्तवमा भन्नु नै पर्ने हो भने हिब्रू शब्दको अर्थ हो पार तर्ने व्यक्ति। अब्राहमलाई हिब्रू भनिएको थियो किनभने उनी इफ्रातस नदीको अर्को पट्टिबाट आएका थिए, जुनले यो संकेत गर्दछ उसको पुरानो जीवन गइसक्यो, बितिगयो। इसरायलका सन्तानहरूले लाल समुद्र पार तरे र तिनीहरूलाई दासत्वबाट छुटकारा दिए। तिनीहरू छुटकारा दिएकाहरू थिए, मुक्त गरिएकाहरू थिए। तब मात्र नयाँ जीवन सम्भव भयो। त्यसपछि तिनीहरूले प्रतिज्ञाको मुलुकमा कनानको देशमा बसोबास गर्न यर्दन नदीको पार तर्नु परेको थियो। अनि त्यस प्रकारको जीवन यहाँ पृथ्वीमा हामीले जिउनु पर्छ। हामी पनि उहाँको निन्दालाई बोकेर छाउनी बाहिर उहाँ कहाँ जानु पर्दछ। हिब्रू विश्वासीहरू मन्दिरको छोड्न र आफ्नो धर्म कर्मको छोड्न चाहँदैनथे, आफ्नो रीतिथितिलाई छोड्न चाहँदैनथे। आज धेरै मानिसहरू खालि मण्डलीमा मात्र सीमित छन् किनभने तिनीहरू सोच्दछन् तिनीहरू चर्चमा मण्डलीका सदस्यहरू भएकोले गर्दा उद्धार पाएका छन्। तिनीहरू आफ्नो संस्कार र धर्मबाट अलग हटेर ख्रिष्टका आउन आवश्यक छ। उहाँका आउ त्यो वास्तविक अलगाई हो अनि त्यो नै वास्तविक उद्धार हो। अनि 14 पदमा लेखिएको छ, किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउने चाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं। फेरि लेखक स्पष्ट पार्दछन्, हामीसँग यहाँ पृथ्वीमा कुनै स्थायी ठेगाना छैन, स्थायी कुरा छैन। त्यसपछि हामी देख्नेछौ विश्वासको आत्मिक जीवन। हेब्रू 13:15 पदमा लेखिएको छ, यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढाऊ, यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ऊँटको फल हो। परमेश्वरको सन्तान आज पुजारी हो र परमेश्वर कहाँ बलिदानहरू ल्याउन सक्छन्। विश्वासीको लागि त्यहाँ 4 बलिदानहरू छन्। पहिलो, रोमी 12:1 पद अनुसार तपाईँ आफ्नो व्यक्तिको गर्न सक्नुहुन्छ। कसैले यो भनेका थिए, जब कुनै व्यक्तिले वास्तविक रूपमा आफैलाई प्रभु कहाँ दिन्छ, अन्य अरू सबै दिने कुराहरू आसन हुन्छ, सजिलो हुन्छ। अनि दोस्रो, तपाईँ आफ्नो थैलोको बलिदान गर्न सक्नुहुन्छ। 2 कुरन्थी 8:1-5 पद अनुसार यदि उहाँले तपाईँको थैलोको पोकेटको पाउनुहुन्न भने उहाँले तपाईँलाई पाउनु भएको छैन। अनि तेस्रो, तपाईँ स्तुति प्रशंसाको बलिदान चढाउन सक्नुहुन्छ, जुन हामी यस पदमा पाउँदछौ। हेब्रू 13:15 पदमा लेखिएको छ, यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढाऊ, यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो। अनि अन्त्यमा 14 कुरा, तपाईँ भलाइका कामको वा असल काम गराएको बलिदान चढाउनुहुन्छ। 16 पदमा लेखिएको छ, भलाइ गर्न र आफूसँग भएका कुरा बाँडचुड गर्न नभुल, किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। जब तपाईँ त्यो एक्लो दुखी पीड़ित बिरामी परमेश्वरको सन्तान कहाँ एक टोकरी फलफूलहरू लिएर जानुभयो, जसलाई हरेकले बिर्सेका छन् र त्यागेका छन्, तपाईँ पुजारी हुनुहुन्थ्यो र तपाईँ आफ्नो बलिदान परमेश्वर कहाँ चढाइरहनु भएको थियो। यो उहाँको निम्ति प्रसन्न गर्ने तपाईँको बलिदान थियो र उहाँले तपाईँको त्यस किसिमको काम गराइमा आनन्द र प्रसन्न गर्नुभयो। फेरि म यस कुराको उल्लेख गर्न चाहन्छु, जब म सिकिस्त बिरामी थिएँ त्यस समयमा मैले धेरै पत्रहरू त्यस्ता व्यक्तिहरूबाट प्राप्त गरे जसको शारीरिक स्थिति मेरो भन्दा ज्यादा नाजुक थिए। तिनीहरू अति नै प्यार पत्रहरू लेखे र ती हरेक पत्र बलिदान थियो अनि धेरै मानिसहरूले मलाई स्पर्श शारीरिक तरिकामा सहायता गरे अनि त्यो पनि परमेश्वरलाई अति नै धेरै प्रसन्न गर्ने खुसी गर्ने बलिदान थियो। मित्र, यदि तपाईँको विश्वास व्यावहारिकतामा हिँड्दैन भने त्यो कति पनि कामको विश्वास होइन, सत्य विश्वास होइन। आज हामीहरूले असल कामहरू र भलाइ कामहरू पनि गर्नुपर्दछ, किनभने त्यो परमेश्वरलाई हाम्रो एक बलिदान हो जुनमा परमेश्वर प्रसन्न हुनुहुन्छ। अनि 17 पदमा लेखिएको छ, तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर र तिनीहरूका अधीनमा बस, किनकि लेखा दिनु पर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्दछन्, यो काम तिनीहरूले आनन्द साथ गरून्। हामीसँग उही एउटै विचार 7 पनि छ, यदि तपाईँको अगुवा परमेश्वरको खास जन हुनुहुन्छ भने जसले परमेश्वरको वचन सिकाइरहनु भएको छ भने तब तपाईँले परमेश्वरको वचनको पालन गर्नुपर्दछ जस्तो कि यहाँ तपाईँलाई दिइएको छ। परमेश्वरको वचन नसुन्दा नै उक्तम हुनेछ त्यसको खालि सुन्ने तर त्यसको पालन नगर्ने हुनुभन्दा। अनि 18 पदमा लेखिएको छ, यहाँ हाम्रो निम्ति प्रार्थना गर, हामीलाई निश्चय छ कि हाम्रो विवेक स्वच्छ छ र सबै कुरा इमानदारी साथ गर्ने हाम्रो अभिलाषा छ, हाम्रा निम्ति प्रार्थना गर। यो स्पष्ट छ, यो पुस्तक हेब्रूको पाठकहरूले लेखकलाई जान्दथे अनि म विश्वास गर्दछु कि लेखक पावल नै थिए। दोस्रो भागमा भन्दछन्, किनकि हामीसँग असल विवेक छ भनी हामी निश्चित छौं र सबै कुराहरूमा हामी इमानदारीसँग जिउन इच्छुक छौं। रातमा सुत्दा असल विवेकमा आफ्नो शिर सिरानी लगाउने कुरा अद्भुत हो। त्यस्तो विवेक जुन परमेश्वरको वचनद्वारा प्रकाश डालिएको छ, हालिएको छ। धेरै मानिसहरू ज्योतिमा हिँडिरहेका छैनन्। पहिलो युहन्ना 1:6-7 पदमा लेखिएको छ, उहाँसँग हाम्रो संगति छ भनी हामी भन्छौं तर अन्धकारमा हिँड्छौं भने हामी झूठ बोल्छौं र सत्य काम गर्दैनौ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौं भने एक अर्कासँग हाम्रो संगति हुन्छ अनि उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्दछ। अनि उन्नाइस पदमा लेखिएको छ, उन्नाइस पदमा, तिमीहरूलाई मेरो विशेष आग्रह यो छ कि मेरो निम्ति प्रार्थना गरिदेऊ र म फेरि तिमीहरू कहाँ चाँडै आउन सकू। यस कथनले पनि मलाई यो कुरामा विश्वास गर्न लगाउँछ कि पावलले यस पुस्तक नै लेखे। यो पुस्तक लेखक पावल नै थिए अनि यो स्पष्ट छ कि यस बेला उनी कैदमा थिए र उसले यी हेब्रू क्रिस्टियनहरूलाई भनिरहेका छन्, म वापस आएर फेरि तिमीहरूका बीचमा हुन चाहन्छु। त्यसो त भन्नु नै पर्दा पावल स्वयं पनि हेब्रू थिए। त्यसपछि हामी देख्छौं आशिष वचन बीसदेखि एक्काइस पदमा लेखिएको छ, अब भेड़ाका महान गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारुन् र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक जे परमेश्वरलाई मन पर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगान युग भइरहोस्, आमेन। भेड़ाहरूको महान गोठाला, प्रभु येशूलाई यहाँ महान गोठाला भनिएको छ। भजन संग्रह यस अध्यायमा उहाँलाई असल गोठालाको रूपमा पेश गरिएको छ। अनि योहन्ना दश अध्यायको एघार पदमा प्रभुले आफैलाई असल गोठाला भन्नुहुन्छ। असल गोठालाको रूपमा उहाँले भेड़ाको लागि आफ्नो जीवन दिनुभयो। महान गोठालाको रूपमा उहाँ त्यो एकजन हुनुहुन्छ जसले भेड़ाहरूलाई ठिक गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध गर्नुहुन्छ। हामी यस कुरा यहाँ साथै भजन संग्रह त्यस अध्यायमा पनि देख्नेछौ। उहाँले हामीलाई सुख चैनको पानी नेर र हरियो खर्कमा डोर्याउनुहुन्छ जुन परमेश्वरको वचन हो। त्यसपछि भजन संग्रह चौबीस अध्यायमा उहाँलाई मुख्य गोठालाको रूपमा पेश गरिएको छ। पहिलो पत्रुस पाँच अध्यायको चार पदमा लेखिएको छ, अनि जब मुख्य गोठाला दपन हुनेछ तब तिमीहरूले नओइलिने महिमाको मुकुट पाउनेछौ, नओइलिने महिमाको मुकुट पाउनेछौ। उहाँ भूतकालमा अतीतमा असल गोठालाको रूपमा मर्नुभयो, उहाँ आज महान गोठाला हुनुहुन्छ अनि उहाँ कुनै दिन आफ्नो भेड़ाको निम्ति मुख्य गोठालाको रूपमा आइरहनु भएको छ। पद बीसको अन्तिम खण्डमा लेखिएको छ, अनन्त अनन्त अर्थात करारको रगतद्वारा ख्रीष्टको रगत परमेश्वरले बनाउनु भएको हरेक वाचा वा करारको आधार हो। अनन्त वाचा वा अनन्त करारको रगतद्वारा परमेश्वरले बहाउनु भएको ख्रीष्टको रगत परमेश्वरले बनाउनु भएको वाचा वा करारको आधार हो। अनि एक्काइसको बीच खण्डमा देख्छौ सिद्ध पारेका हुन्। यो नै हेब्रूको पुस्तकको उद्देश्य भएको छ। हामीलाई भनिएको छ सिद्धतामा बढौं, उसको मतलब हो परिपक्वतामा बढौं वा परमेश्वरको पूर्ण उमेर पुगेको सन्तान हुने कुरातिर बढौं। मित्र, कोक्रोमा पसिरहेको बालकलाई तारीफ गर्ने कुरा असल हो, तर यदि तपाईँ बीस वर्षपछि फर्केर उसका आउनुहुन्छ र उनी अझै त्यहाँ पसिरहेका भेटाउनुहुन्छ र बच्चाले जस्तै अभिनय गरिरहेको पाउँदा भने त्यहाँ उसमा मूलभूत रूपमा निश्चय नै केही गडबड छ। त्यहाँ आज धेरै ख्रिस्टियनहरू छन् जो परिपक्वतामा आउन आवश्यक छ, आत्मिकतामा बढ्न आवश्यक छ अनि हेब्रूको पुस्तकले तिनीहरूलाई त्यो गर्न सहायता गर्नेछ। पद एक्काइसको पहिलो खण्डमा लेखिएको छ, तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्नको निम्ति परमेश्वरको सन्तानको लागि कुन चाहिँ महत्वपूर्ण कुरो हो? उहाँको इच्छाको गर्न, तपाईँको जीवनमा उहाँको इच्छाको काम गर्न, उहाँलाई अनुमति दिन, उहाँको दृष्टिमा जे अति मन पर्दछ सो तिमीहरूमा येशू ख्रीष्टद्वारा गरेका हुन्, जसलाई सदा सर्वदा महिमा भइरहोस्, आमिन। अनि बाइसदेखि पच्चीस पदमा लेखिएको छ, भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु कि मेरो अर्थीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छुटकारीमा लेखेको छु। तिमीहरूलाई यो थाहा दिन चाहन्छु कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्। यदि उनी चाँडै आए भने म उनको साथमा तिमीहरूलाई भेट्न आउनेछु। तिमीहरूका सबै अगुवाहरू र सबै सन्तहरूलाई अभिवादन देऊ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। तिमीहरू सबैसँग अनुग्रह रहोस्। आमेन। तिमोथी पावलका विशेष सहयोगी थिए। हामी यस पदहरूबाट थाहा पाउँछौ कि तिमोथीलाई पनि थुनामा कैदमा राखिएको थियो। पद 24 अनुसार लेखक इटालियामा थिए अनि पावल पनि इटालीमा थिए। त्यसकारण यो अनुमान गर्न सकिन्छ कि पावल नै यस पुस्तकको लेखक थिए र लेखकले यो पुस्तकलाई सुन्दर आशिष वचनसँग अन्त गर्दछन् अनि म पनि यससँग अन्त गर्न चाहन्छु यो पुस्तक अध्ययनलाई। तिमीहरू सबैसँग अनुग्रह रहोस्। आमेन। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।